सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ। रौतहट जिल्ला अदालतबाट अफताब आलमलाई जन्मकैदको फैसला। नक्कली शरणार्थी प्रकरणमा टोप बहादुर राय माझी सहित सातजनालाई थुनामै राख्न सर्वोच्चको आदेश। छोटो प्रक्रियाबाट कानून बनाई सहकारी पीड़ितलाई न्याय दिइने।
तत्काल कानूनमा व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नु परेको समस्याको समाधानको प्रक्रिया शुरू गर्ने निर्णय भएको छ।
13 दिनमा आगलागीका 300 भन्दा धेरै घटना, 7 जनाको मृत्यु। आगलागी नियन्त्रणमा क्रियाशील हुन सरोकारवालालाई सरकारको निर्देशन। आगो लगाउनेको परिचय नखुल्दा कार्यवाही गर्न भने अप्ठ्यारो।
खबर आगलागी भयो भने आउँछ त, यसले लाग्यो भन्ने कुरा चाहिँ भन्न चाहँदैन जनरली।
विदेश जाने नेपाली श्रमिकको हवाई भाडा तथा सुविधाको व्यवस्थापन प्रक्रिया शुरू। उपनिर्वाचनमा आचार संहिता उल्लंघन गर्नेलाई कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन। इलाममा 37 र बझाङमा 32 निर्वाचन केन्द्र अति संवेदनशील।
इनाम दान दत्तव्य वा बगसको रूपमा नगद वा जिन्सी दिन वा दिन मंजूर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न नगराउन निर्देशन दिएको छ।
र वेस्ट इण्डिज एसँग खेल्ने नेपाली टोलीको घोषणा। आईपीएल क्रिकेटमा हैदराबाद विरूद्ध बेंगलुरू पहिले ब्याटिङ गर्दै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
सरकारले शिक्षकलाई दलीय आबद्धताबाट मुक्त गराउने प्रक्रिया थालेको छ। शिक्षा मन्त्री सुमना श्रेष्ठले दलीय आबद्धता त्याग्न र नत्यागे पद छोड्नको लागि तयार हुन परिपत्र गरेपछि यो विषय अहिले चर्चामा छ। शिक्षकको ट्रेड युनियन अधिकार कायम राख्न छाता संगठन एउटा राखे पनि दलै पक्षका संघ र संगठन खारेज गर्न सके शिक्षक शैक्षिक जिम्मेवारीमा केन्द्रित हुने थिए, तर यसका लागि राजनैतिक दलहरूको स्वर एक हुन जरूरी छ। अब खबर सुशीला श्रेष्ठबाट।
सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा जेलमा रहेका एमाले नेता तथा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राईमाझी सहित 7 जनालाई रिहा गर्न अस्वीकार गरेको छ। जिल्ला अदालत काठमाण्डु र उच्च अदालत पाटनले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएपछि राईमाझीले गरेको पुनरावेदनमा सर्वोच्च अदालतले पनि अस्वीकार गरेको हो। न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगनाको इजलासले उनीहरूलाई दहरोटीमा वा सामान्य तारिखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो। यससँगै राईमाझी सहित तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सल्लाहकार इन्द्रजित राई, भूटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानो भण्डारी सागर राई र सन्देश शर्मा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म जेलमै रहने भएका छन्। सर्वोच्च अदालतले यही मुद्दामा जेलमा रहेका पूर्व सांसद एवं कांग्रेस नेता आङटावा शेर्पालाई भने 30 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। शेर्पालाई जिल्ला अदालत र उच्च पाटनले थुनामै राख्नुपर्ने आदेश दिएका थिए। यस्तै उच्च अदालतले थुनामा पठाएका गोविन्द बहादुर चौधरी र तत्कालीन हज समितिका अध्यक्ष शमशेर मियालाई साधारण तारिखमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत रौतहटले कांग्रेस नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई जन्म कैदको सजाय सुनाएको छ। न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्म कैदको सजाय सुनाएको हो। अदालतले रौतहटको राजपुरमा 2064 सालको चैतमा मानिसलाई इटा भट्टामा हालेर हत्या गरेको अभियोगमा आलमलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो। अदालतले उनका भाई ममताब आलमलाई पनि जन्म कैदको सजाय सुनाएको छ। सरकारले सहकारीको समस्या समाधान गर्न अहिलेको कानून र संरचना परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सहकारी पीड़ितको समस्या सम्बोधन गर्न द्रुत मार्गबाट कानून बनाउने निर्णय गरेको हो। सहकारीमा देखिएको समस्या विद्यमान संरचना र कानूनबाट समाधान हुँदैन भन्नेमा ठहर गर्दै मन्त्री परिषदले छिटो भन्दा छिटो कानून बनाउने र आवश्यक परे छुट्टै संरचना बनाउने बारे सम्बन्धित मन्त्रालयबाट काम अघि बढ़ाउने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो।
सहकार्यको समस्याका बारेमा आज हाम्रो मन्त्री परिषदको बैठकमा एकदमै गम्भीरतापूर्वक छलफल भयो। यस सम्बन्धमा तत्काल कानूनमा व्यवस्था गरी सहकार्य र तिनका कारण बचतकर्ताले बेहोर्नु परेको समस्याको समाधानको प्रक्रिया शुरू गर्ने निर्णय भएको छ। खास गरी वन जंगल खेतीपालीमा जुन डडेलो आग लागि धनको क्षति भइरहेको छ, तराईदेखि पहाड़सम्मका जुन आग लागि भइरहेको छ त्यो विषयमा पनि आज क्याबिनेटको बैठकमा छलफल भयो। डडेलोका कारण भइरहेको क्षति न्यूनीकरण गर्न र तत्काल आग लागि नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने भन्ने निर्णय पनि भएको छ।
मन्त्री परिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ। आगलागी र डडेलोमा परि वैशाख महिनाका 13 दिनमा 8 जनाको मृत्यु भएको छ, 33 जना गम्भीर घाइते भएका छन्। सिन्धुलीमा आज आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। कमलामाई नगरपालिका एक खारखोलाकी 86 वर्षीय कृष्णमाया पौडेलको जलेर मृत्यु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 गतेदेखि आजसम्म 500 घर जलेर नष्ट भएका छन्, जसमध्ये आगलागीबाट 338 र डडेलो बस्तीमा फैलदा 162 घर जलेको प्राधिकरणका प्रवक्ता डाक्टर डीजन भट्टराईले सीआईएनसँग बताउनुभयो।
13 दिनको बीचमा चाहिँ जम्मा आगलागीका 342 घटनाहरू भए, जसमध्येमा ती आगलागीका 342 घटनामा 7 जनाको मृत्यु भयो भने 27 जना घाइते भए। यस घटनाबाट 610 परिवार प्रभावित भए, 223 घर पूर्ण रूपमा क्षति भयो भने 115 घर आंशिक रूपमा क्षति भए। यो बीचमा 116 गोठहरू चाहिँ पूर्ण रूपमा क्षति भए, 213 पशु चौपायाको मृत्यु भयो भने 18,16,63,800 रुपियाँ चाहिँ अनुमानित क्षति भयो। त्यस्तै डडेलोको कुरा गर्दा हाम्रो विपद पोर्टलमा प्रविष्ट भएको डडेलोको घटना संख्या 173 मात्रै छ। यो डडेलोबाट एकजनाको मृत्यु भएको छ भने 6 घाइते भएका छन्। यसबाट 162 घर परिवार प्रभावित छन्, 22 चाहिँ आंशिक रूपमा घरहरू क्षति भएका छन् भने डडेलोको कारणले 89 घरहरू चाहिँ पूर्ण रूपमा क्षति भए, 88 गोठहरू क्षति भएका छन्, 123 पशु चौपाय मरे भने 1,23,53,600 रुपियाँ बराबरको हाम्रो अनुमानित क्षति छ।
प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको वैशाख यता देशका 173 स्थानमा डडेलो फैलिएको छ, तर सेटेलाइटबाट खिचिएको तस्विरमा भने 420 स्थानमा डडेलो लागिरहेको देखिन्छ। छोटो समयमा डडेलो तीव्र गतिमा फैलिएको कारण भने मानवीय लापरवाही रहेको प्राधिकरणको ठहर छ। चुरोट खाएर जथाभावी ठुटा फाल्नु, कृषि उपजका फोहोर मैला खेतबारीमा जलाएर यतिकै छोड्नु र जानाजान वनमा आगो लगाउनु जस्ता कारणले डडेलो तीव्र गतिमा फैलिएको हो। वनमा जानी जानी आगो लगाउनेलाई दण्ड सजायको व्यवस्था भए पनि उजुरी नआउँदा कार्यवाही गर्न नसकिएको प्रहरीको भनाई छ। कसैले डढेलो लगाएको देखेमा तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले सीआईएनसँग बताउनुभयो।
हामीले मातहतका प्रहरी इकाइहरूलाई कसैले जानी जानी चाहिँ आग लागि गराउँछ भने त्यसलाई चाहिँ सम्बन्धित ऐन अनुसार पक्राउ गरेर कार्यवाही गर्नलाई निर्देशन दिइराखेको छौँ। यो सम्बन्धी विगतमा फाटाफुटा हामीले मुद्दा पनि चलाएका छौँ। र अर्को कुरा भनेको जुन चाहिँ उपभोक्ता सम्बन्धी उपभोक्ता समिति भयो, स्थानीय चाहिँ पालिका भयो, त्यहाँका जनप्रतिनिधि नागरिक समाज उहाँहरूले पनि के भने कोही जङ्गलमा कसैले आगो लगाउँछ भने तत्काल प्रहरीलाई खबर गरिदिनु पर्यो, त्यो उहाँको कर्तव्य पनि हो। खबर आग लागि भयो भने आउँछ, तर यसले आयो भन्ने कुरा चाहिँ भन्न चाहँदैन। जेनरली कम्तीमा एटलिस्ट हामीलाई इन्फर्मेसन त दिनु पर्यो नि त, मतलब हाम्रो अनुसन्धानलाई सपोर्ट हुने कुरा चाहिँ गर्नुपर्ने हुन्छ।
यसैबीच हिजो महोत्तरीको मटिहानी नगरपालिका 6 भएको आगलागीको क्षति यकिन गर्न सरकारले 4 सदस्यीय टोली परिचालन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव गोगन बहादुर हमालको संयोजकत्वमा टोली गठन गरिएको हो। यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका 5 धोबीहाई टोलमा आगलागी हुँदा कम्तीमा 5 घर जलेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठका अनुसार फोहोर जलाउन बालेको आगो नजिकैको बस्तीमा सल्किएको हो। आगो निभाउन महोत्तरीको समसी गाउँपालिका र हरिवनबाट दमकल बोलाइएको उहाँले जानकारी दिनुभयो। केही दिनदेखिको गर्मीका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। वीरगंज, नेपालगंज, धनगढ़ी, विराटनगर लगायत ठाउँमा तापक्रम 40 डिग्री सेल्सियस नाघेको छ। अझै केही दिन पनि पानी नपर्ने भएकाले गर्मी अझै बढ़न सक्ने मौसमविदले बताएका छन्। यस्तै गर्मीका बेला सकेसम्म घर बाहिर ननिस्कन पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान डाक्टरले सुझाव दिएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले विश्वासको मत पाउनु भएको छ। मुख्यमन्त्री कणेलले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा 23 सांसदले र विपक्षमा 12 सांसदले मतदान गरेका थिए। एकजना सांसद रहेको राप्रपा भने तटस्थ बसेको छ। एमाले प्रदेश सभा संसदीय दलका नेता कणेल चैत 27 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्नेलाई तत्काल कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था आए त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउन आयोगले 3 बुँदे निर्देशन जारी गरेको हो। आयोगले दिएको 3 बुँदे निर्देशनमा उम्मेद्वार र निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले अवरोध गर्ने, डर देखाउने वा धाक धम्की दिने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउने, लोभ देखाउने वा पैसा दिने जस्ता काम नगर्न नगराउन भनिएको आयोगका सहायक प्रवक्ता समेत रहनुभएका रामदत्त पाण्डेले सीआईएनसँग बताउनुभयो।
यो निर्देशनमा चाहिँ निर्वाचनको सिलसिलामा तीन बुँदामा हामीले निर्देशन दिएका छौँ। निर्वाचन अवधिभित्र कुनै मुद्दा दललाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दान, दत्तव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मंजूर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न नगराउन निर्देशन दिएको छ। यसको साथसाथै मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मंजूर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन पनि निर्देशन दिएको छ। यसको साथसाथै यस्ता खालका कुनै गतिविधिहरू गरेको पाइएमा अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानून कार्यवाही अघि बढाउन पनि निर्वाचन आयोगले निर्देशन दिएको अवस्था छ।
गए रातिदेखि निर्वाचन आचार संहिता लागू भइसकेको छ। आचार संहिता चाहिँ उल्लंघन भए नभएको अनुगमन यहाँहरूले कसरी गरिरहनु भएको छ?
अब त्यो हाम्रो सम्बन्धित जिल्लाहरूमा आचार संहिता अनुगमन जिल्ला समिति छ। त्यसपछि हामीले अनुगमन अधिकृत पनि तोकेका छौँ जिल्लाको हिसाबमा। निर्वाचन अधिकृतको कार्यालय पनि छ, जिल्ला सुरक्षा समिति छ, तिनीहरूले जिल्लामा गर्छ। अब त्यसपछि केन्द्रमा पनि हाम्रो केन्द्रीय आचार संहिता अनुगमन समिति रहेको छ, होइन? सामाजिक सञ्जालहरूलाई निगरानी गर्ने पनि एउटा समिति बनाएको छ।
साझा खबरमा अब खेल खबर। वेस्ट इण्डिज ए संघको 5 T20 क्रिकेट श्रृंखला खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट क्यानले रोहित कुमार पौडेलको कप्तानीमा 16 सदस्यीय टोलीको घोषणा गरेको हो। ओमानमा भएको एसीसी प्रिमियर कप खेलको टोलीमा आरिफ शेख र आकाश चन्दलाई थप गरी 16 सदस्यीय टोली घोषणा गरिएको क्यानले जनाएको छ। र आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू र सनराइज हैदराबाद खेल्दैछन्। अहिले केही बेरमा हैदराबादमा शुरू हुने खेलमा बेंगलुरूले पहिले ब्याटिङ गर्ने भएको छ। 7 मध्ये 5 खेल जितेको हैदराबाद तालिकाको तेस्रो स्थानमा छ।
ढिलो गरी अध्ययन शुरू र अपाङ्गताका बीच पनि सफलता।
शिक्षक हुनुपर्छ अथवा निजामतिर जानुपर्छ, सरकारी सेवामा चाहिँ प्रवेश गर्नुपर्छ भन्ने खालको चाहिँ मलाई चाहिँ त्यो खालको ध्यान नभइरह होइन।
दृष्टि नभए पनि लगन र मेहनतले शिक्षक सेवाको जाँचमा उत्तीर्ण। रिपोर्ट, संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
गर्मीयामको शुरूआतसँगै वनमा आगलागी भइरहेको देख्नुभयो भने एक्लै वा सीमित संख्याका नागरिक मात्रै निभाउन शुरू नगर्नुहोस्।
यस बारेमा वन समूहका पदाधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायसँग सरसल्लाह गर्नुहोस् र मिलेर आगो निभाउन जानुहोस्।
आगो निभाउन जाँदा नाइलन वा पोलिस्टरका लुगा नलगाउनुहोस्। के कस्ता सामग्री लैजाने भन्ने बारेमा पहिले नै छलफल गर्नुहोस्।
आगलागी भइरहेको स्थान, हावाको गति, मौसमी अवस्थाको विश्लेषण गर्नुहोस् र सुरक्षित स्थानतर्फ जानु परे उपयुक्त बाटो पनि निश्चित गर्नुहोस्।
आगलागी भइरहेको स्थान भन्दा 10 वा 15 मिटर वरपर स्याउला सोतर, सुकेका हाँगा लगायत जम्मा गर्नुहोस् र सुरक्षित रूपमा आगो लगाउनुहोस्। यसरी अग्निरेखा बन्दा आगो अरू ठाउँमा फैलिन पाउँदैन।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र अकोराब सीआईएन।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वैदेशिक रोजगार विभागले कामका लागि विदेश जाने नेपाली श्रमिकको हवाई भाड़ा तथा सुविधाको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। विभागले आज नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसाय महासंघ र नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल्सलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विभागले हवाई टिकटमा नै खाना खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न भनेको छ। मलेसिया तथा मध्यपूर्वका देशमा जाँदा औसतमा 4 घण्टाको यात्रा गर्नुपर्ने र उडान भन्दा 3 घण्टा अघि नै विमानस्थल पुग्नुपर्ने अनि घण्टौंको यात्रामा पनि श्रमिकले न्यूनतम खाना खाजा तथा पानी समेत नपाउने गरेको गुनासो आएपछि सम्बन्धित निकायसँग छलफल गरी निर्देशन दिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले सीआईएनसँग बताउनुभयो। सुर्खेत सिम्ता गाउँपालिकाका चेतन सुनारमा दृष्टि सम्बन्धी अपाङ्गता छ। चेतनको पढ़ाईप्रतिको लगाव राम्रै थियो। घरको कमजोर आर्थिक अवस्थाका बावजूद पनि मेहनतले उहाँलाई आफ्नो लक्ष्यमा पुर्याएको छ। मेहनत, लगाव र परिश्रमका कारण उहाँ अहिले स्थायी शिक्षक बन्न सफल हुनुभएको छ।
चेतन सुनार सुर्खेत सिम्ता गाउँपालिकाको राकममा 2055 सालमा जन्मिनुभयो। घर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण 10 वर्षको हुँदा मात्रै विद्यालय जानुभयो। चेतनका बुवा रोजगारीका लागि भारतमा हुनुहुन्थ्यो। एकातिर परिवारको आर्थिक अवस्था कमजोर, अर्कातर्फ अपाङ्गता भएकै कारण गाउँघरमा फरक नजरले हेर्ने गरिन्थ्यो।
बुवा इन्डियातिर बसेको र अलिकति आमाको स्वास्थ्य स्थिति पनि त्यति राम्रो नभएको हुँदा चाहिँ म आमाको उपचारको लागि कहिले माउले जानु आउनुपर्ने, त्यसले गर्दा चाहिँ कहिले गर्नु पर्ने र आमा पनि अब चाहिँ भनौँ न म कहिले बर्दिया, कहिले नेपालगञ्ज, कहिले आमा जहाँ जानुहुन्छ म पनि त्यही जाने, जसले गर्दा सानै मिनु पढ्न पाइन।
आमाले धेरै दुःख गरेर चेतनलाई हुर्काउनु भयो। खाना लाउन समेत समस्या भएकै कारण उहाँ आधा समय मामा घरमा र आधा समय घरमा बसेर पढ्नुभयो। चेतनले कक्षा 3 सम्म सिम्ता गाउँपालिकाको बागेश्वरी माध्यमिक विद्यालयमा पढ्नुभयो भने 4 कक्षादेखि भने रामघाटको शिखर माध्यमिक विद्यालयमा अध्ययन थाल्नुभयो।
पढाइको आरम्भ गरे, त्यो समयदेखि नै मेरो पढाइ प्रतिको लगाव तीव्र थियो।
सरकारी जागिरमा जोडिने आफ्नो लक्ष्य पूरा गर्छु भन्ने सोच उहाँमा थियो। लक्ष्यमा पुग्नको लागि सजिलो बनाउन उहाँको दाई अमरले पनि सहयोग गर्नुभयो।
पढाइलाई अझ राम्रो होस् भन्ने उद्देश्यले चाहिँ मलाई जति बेला पढिरहेको हुनुपर्छ भन्ने त्यो खालको उहाँले भन्नुभयो कि क्लासहरू तप्दै पनि गएँ, पढाइ पढेर चाहिँ सरकारी जागिर खानुपर्छ, होइन शिक्षक हुनुपर्छ अथवा निजामतीतिर जानुपर्छ, सरकारी सेवामा चाहिँ प्रवेश गर्नुपर्छ भन्ने खालको चाहिँ मलाई चाहिँ त्यो खालको ध्याउन भइरह्यो। होइन
पढाइमा अब्बल शिक्षकहरूको साथ र हौसला र सहानुभूतिले हौसला त बढ्थ्यो तर आर्थिक आवश्यकता पूर्ति सहज थिएन। तर चेतनलाई सुर्खेतमा सञ्चालित परिलक्षित संस्थाको शैक्षिक सहयोग परियोजनाबाट 2077-78 सहयोग हुन थाल्यो।
क्याम्पस तहको पढाइ अझै पनि अधुरै रहनेछ, जसले गर्दा मेरो यति चाँडै आयोगमा नाम निस्किने खालको वातावरण पनि हुने थिएन, जसले गर्दा मलाई क्याम्पसमा पढ्ने खालको वातावरण र आयोगमा चाहिँ नाम निकाल्ने खालको वातावरण चाहिँ पढ्दै नेपालले गराइदियो।
2 वर्ष अघि भने चेतन शिक्षक लाइसेन्स लिन सफल हुनुभयो। पहिलो पटक नै शिक्षक सेवा आयोगमा 1 वर्ष अगाडि नाम निकाल्न उहाँ सफल हुनुभयो। शिक्षा क्षेत्रबाटै सहाराविहीन आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई अब्बल बनाउने आफ्नो आगामी योजना चेतनले बनाउनु भएको छ। यति मात्रै होइन, मेहनत र निरन्तरता हुने हो भने प्रतिकूलताका बीच पनि लक्ष्य पूरा गर्न सकिन्छ भन्ने उदाहरण उहाँले देखाउनु भएको छ। टेकराज केसी, सीआईएन, रेडियो भेरी, सुर्खेत।
साझा खबरमा अब हेलो सीआईएन सजना तिमलसिनाबाट।
गाउँपालिका वार्ड नम्बर 4 रामबहादुर श्रेष्ठ बोलेको। सरकारी विद्यालयहरूमा निशुल्क भर्ना भनेको छ, सरकारी विद्यालयले भर्ना फी लिइरहेछ, किन होला राज्यले निशुल्क भनिरहेछ?
स्पष्ट पार्दै हुनुहुन्छ सिन्धुपाल्चोकको लिसङको पाखर गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद कार्की।
त्यही त, भर्ना त निशुल्कै हो, विद्यालयमा भर्ना लिने व्यवस्थै छैन। कहाँबाट भए जानकारी भएको भए सूचना पाउँछु र छ म पुग्छु, तर भर्ना जहाँसम्म भर्ना सुख लिएको हामीलाई जानकारीमा छैन र लिनु पनि हुँदैन।
नमस्ते, म बझाङ बुङ्गल नगरपालिकाबाट निजी शिक्षक वा पालिका शिक्षक 2-3 वर्षदेखिको पारिश्रमिक रकम नदिएकोले कति समयसम्म कुर्नुपर्ने?
जवाफ दिँदै हुनुहुन्छ बझाङको बुङ्गल नगरपालिकाका शिक्षा शाखा प्रमुख गोपाल कुँवर।
एकदम बाल कक्षामा कार्यरत शिक्षक शिक्षिकाहरूले पाइरहेको छ, यो राजस्व बाँडफाँड दिने हुनाले प्रत्येक महिनामा राजस्व बाँडफाँडको रकम आउने गर्दछ। अरू सरह चाहिँ के अरे तीन महिनामा खान्न पाए पनि चौथो महिना चाहिँ पच्चिस महिना चाहिँ पाइरहेका छन्, गलत कुरा हो त्यो छन्। तर अहिले चाहिँ हामीले चाहिँ अरू शिक्षकहरूले अहिले पाएको छ राजस्व बाँडहरूको रकम अहिले नपुग्ने भएको कारणले गर्दाखेरि केही समय चाहिँ त्यो रकम पुग्ने बित्तिकै दिने भनेर लेखाले चाहिँ भनेको छ।
अनि जाजरकोटको जुनिचाँदी गाउँपालिकाबाट एकजनाले नौ नम्बर ओडामा रहेको स्वास्थ्य इकाइमा आवश्यक औषधि पनि छैन किन भनेर सोध्नु भएको छ। यसबारेमा स्पष्ट पार्दै हुनुहुन्छ जुनिचाँदी गाउँपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालयका प्रमुख प्रेम बहादुर शाही।
राज्यको नीति पनि एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र भन्ने अवधारणा आएको हुनाले अब यहाँभित्र औषधि व्यवस्थापन पनि गर्न नसकिने अवस्था, कर्मचारीहरू पनि अब अहिले हाम्रो पालिकामा 74 स्वास्थ्य कर्मीहरू छन्, स्वास्थ्य सबै 11 वडामा, अनि यो ठेक्न नसक्ने स्थिति, अनि उताबाट आएर विकासी बजेटबाट तलब खुवाउनु पर्ने भावनाले अब यो सकिँदैन। सामुदायिक स्वास्थ्य इकाइहरू हटाउने र एउटा वडामा एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्ने, बरुमा भौगोलिक विकटता कारणले गर्दाखेरि बर्थिङ सेन्टरलाई प्राथमिकता दिने र सामुदायिक स्वास्थ्य इकाइहरू यो आगामी वर्षको यो असार मसन्तबाट सम्पूर्ण 11 सामुदायिक स्वास्थ्य इकाइहरू त्यो सामाजिक विकास मन्त्रालयको सूचीकृतबाट त हटाइसकेको छ, पालिकाबाट पनि अब यसलाई हटाउने भन्ने कुरो कार्यपालिका निर्णय भएको।
तपाईँ जुनसुकै बेला हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो प्रश्न, जिज्ञासा, गुनासा, समस्या अनि प्रतिक्रिया रेकर्ड गर्न सक्नुहुन्छ।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बजेट निर्माण प्रक्रियामा सांसदहरूको असन्तुष्टि
र जे त्यो बजेट पास गर्न लागि यहाँ चाहिँ मन्त्रीहरूलाई बोलाएर चाहिँ यस्तो उल्टो भएन, नीति नियम उल्टो रहेछ यहाँको चाहिँ।
सरकार पक्ष र विपक्षी दलका कारण संसद कम प्रभावकारी, संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
तातो तरल पदार्थ जस्तै पानी, तेल, चिया, दूध, तरकारी आदि भुइँमा असावधानीका साथ छोड्दा वा गाईवस्तुका लागि पकाएको तातो खोले, कुँडो आदि भुइँमा खुला छोड्दा त्यसमा बालबालिका पर्न गई जलन हुन सक्छ।
तातो वस्तुले पोलेमा के गर्ने त?
सबभन्दा राम्रो पोलेको घाउमा 20 मिनटसम्म सफा पानी हाल्नुपर्छ। बगेको सफा पानी भए धारा नभए बाल्टीको पानी जगले उगाएर हाल्नुपर्छ र घाइतेलाई सकभर छिट्टो अस्पताल पुर्याउनु पर्छ।
पोलेको ठाउँमा घिउकुमारी, गोलभेडा, टुथपेस्ट वा अन्य कुनै पनि कुरा लगाउनु हुँदैन, यसले घाउमा संक्रमण हुन सक्छ। यस्तो बेला सकभर घाइतेलाई जीवन जल वा अन्य झोलिलो कुरा पिउन दिनु राम्रो हुन्छ।
अग्निजन्य दुर्घटना न्यूनीकरणका लागि चान्स फर नेपाल युके र बीभीएस नेपालद्वारा जनहितमा जारी सन्देश।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
नमस्कार, हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ, म राजन रुचाल। आजको हेलो सांसदमा हामीसँग हुनुहुन्छ रामेछापबाट निर्वाचित सांसद पूर्ण बहादुर तामाङ, यहाँलाई स्वागत छ सीआईएन।
धन्यवाद, नमस्कार, जय नेपाल।
आराम हुनुहुन्छ नि?
एकदम ठिक छ हजुर।
अब तपाईहरू त आराम हुनुहुन्छ तर देश चाहिँ आराम छैन भनिन्छ के, किनकि संसदको कुरा तपाईँहरू सांसद संसदमा बसेर जनताका विषयमा छलफल गर्नुपर्ने, कुराकानी गर्नुपर्ने, समस्याहरू सुनाउनु पर्ने, समाधान गर्नुपर्ने, अहिले बन्द गरेर बाहिर बाहिर हिँड्नु भएको छ।
यो हामीले बन्द गरेको होइन, यो सरकार पक्षले बन्द गरे हो, यो
तपाईँलाई चल्न नदिया होइन र
हामीले हाम्रो माग त राख्नु पाइयो नि, अहिले लोकतन्त्रमा चाहिँ प्रजातन्त्रमा माग राख्नु पाइँदैन। हामीले रविजीको, उप प्रधानमन्त्रीज्यूको चाहिँ छलफलको लागि के हो त सत्य तथ्य कुराहरू, त्यसको लागि हामीले हाउसमा कुरा उठाएको, राजीनामा मागेको नि होइन।
तर गृहमन्त्रीले त सहकारीको प्रकरण जुन छ, जति पनि ठगिएका सहकारीका बचतकर्ताहरू छन् उनीहरूको विषयमा म छानबिन गर्छु, सबै बचतकर्ताको बचत चाहिँ फिर्ता गर्छु, त्यसका लागि पहल गर्छु, राज्यले त्यो काम गर्छ भनिरहनु भएको छ। तपाईँहरू बेकारमा चाहिँ त्यो संसदमा बखेडा गरेर बसिरहनु भएको छ।
होइन, त्यो गर्न लागि उहाँले यतिखेरसम्म के हरि हेरि बस्यो त? टेलिभिजन चलाउनु केही नभए 7-6 करोड रुपियाँ त लाग्छ। ल, उहाँले त्यो 6-7 करोड पैसा चाहिँ यसरी चलाउँदाखेरि कहाँबाट ल्याए त उसले सोध? उहाँले चाहिँ अब चाहिँ सापडी ल्याए कि, कुनै ब्याङ्कबाट लोन लिए कि, कुनै सेयर होल्डरले पैसा हाले कि, त्यसको प्रमाण देखाइदिएपछि त उहाँ फुक्का भइहाल्नुहुन्छ नि, क्लेन चिठी लिनु पर्यो उहाँले।
यही विषयमा चाहिँ प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर रवि लामी छानेलाई कुनै पनि खालको जसरी अहिले बाहिर चर्चा भएको छ त्यस्तो खालको चाहिँ उहाँमाथि अनुसन्धानले देखाएको छैन, उहाँले ठगी प्रकरणमा संलग्न भएको कुनै रेकर्ड छैन भनेर भनिसके पछाडि प्रधानमन्त्रीले जवाफ दिइसके पछाडि पनि कांग्रेस किन असन्तुष्ट बनिराखेको?
सम्मान्य प्रधानमन्त्री हुँदा उहाँले जोगाउन लागि प्रधानमन्त्री पद जोगाउन लागि अहिले होइन भन्छ, एकछिनमा हो भन्नुहुन्छ, र प्रधानमन्त्रीज्यूले त यो साँची प्रमाण भेट्यो भने उहाँले सबभन्दा पहिला राजीनामा दिनुपर्ने चाहिँ उहाँले हो। र अस्ति एउटा चाहिँ राज्य व्यवस्था समितिकोमा चाहिँ त्यहाँ पनि एउटा मिटिङमा देख्नुभयो, हामीले राज्य व्यवस्थाको चाहिँ सभापति रामरी खतेडोजीलाई हामीले दलमा चाहिँ संसद दलमा ल्याएर कुरा गरे, त्यहाँ गर्दाखेरि होइन उहाँलाई मैले बोलाएको होइन, उहाँ त्यहाँ पदेन सदस्य र आउनुभयो, आएपछि मैले बोल्नु दिनुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो।
यसमा चाहिँ तपाईँको पार्टीको सांसद राज्य व्यवस्था समितिको सभापति रामरी खतेडाले पनि अलिकति आगोमा घिउ थप्ने काम गर्नुभयो, आधिकारिकता दिने काम गर्नुभयो गृहमन्त्रीलाई, के भन्नुहुन्छ तपाईँ?
त्यसमा हाम्रो सभापतिज्यूले एकचोटि दलको चाहिँ प्रमुख सचेतकलाई सचेतकहरूलाई सोधेर पार्टीमा पनि दलमा सोधेर यो के गरौँ भन्नुपर्ने
गलत गर्नुभयो
उहाँले। उहाँले पनि अलिकति के भने आफ्नै तरिकाले केही होला कि, उहाँ पनि अब चाहिँ हाईमा आउनलाई होला कि भन्ने कुरा उहाँले पनि अलिकति त्यसमा चाहिँ अलिकति ओभरटेक गरेको हो कि दललाई नै पार्टीले नै अलिक ओभरटेक गरेको, यस्तो सिन्सियर कुरा छ यो देशमा। यो देशमा गृहमन्त्रीले चाहिँ तपाईँको चाहिँ सिन्सियर कुरामा चाहिँ उहाँले बुझ्नु पर्थ्यो, उहाँले बुझ्नु भएन जस्तो लाग्छ।
संसदीय दलभित्र रामरी खतिवडाले आत्मआलोचना गर्नुभयो तपाईँहरूको अगाडि, के भन्नुभयो?
उहाँले के भन्नुभयो भन्दाखेरि दलमा आएर मैले उहाँलाई गृहमन्त्रीज्यूले बोलाएको होइन, मैले खास गरी गृह सचिव र आइजीले बोलाएको हो, उहाँ पनि आउनुभयो, उहाँ आएपछि चाहिँ उहाँ त्यो चाहिँ समितिको पदिने सदस्य, उहाँ सदस्य आएपछि अब मैले सिटमा राख्नै पर्छ, मैले सिटमा राखेपछि उहाँलाई बोल्छु भन्यो, मैले बोल्नु दिएको, मेरो अरू कोही केही कमी कमजोरी छैन भन्ने कुरो उहाँले बोल्नुभयो दलमा आएर।
तपाईँ दलका सदस्यहरूले पत्याउनु भयो त सभापतिले नबोलाइकन कोही मन्त्री आउला फेरि संसदीय समितिमा?
गलत कुरा हो त्यो, उहाँले भन्ने कुरा भयो अब बोलाएको छ छैन त कि मन्त्री जान्ला कि चाहिँ हाम्रो चाहिँ सभापति जान्ला, यो दुइटामा अब एउटा चाहिँ तरल व्यापारी एउटा घिउ व्यापारी एउटा चाहिँ जस्तो यो दुइटा अब एउटाले उता तरल तरल बना एउटाले घिउ घिउ बना सार्दाखेरि दुइटी तरल पनि भाँचिएको पातको रहेछ टिनको रहेछ, यतिबाट घिउमा चाहिँ मुनि आलु हाल्यो माथि घिउ राखेर चाहिँ घिउ दुइटै तरल व्यापारी घिउ व्यापारी हो चाहिँ दुइटै गृहमन्त्री पनि हाम्रो सभापति पनि
यस मामिलामा चाहिँ अब संसद त खुलाउनै पर्छ, बन्द गरेर ताला लगाएर राखेर पनि सम्भव छैन, किनकि बजेट अधिवेशन अब सुरु हुनुपर्छ, जेठको 15 गते बजेट ल्याउनुपर्छ, संविधानले नै त्यो व्यवस्था गरेको छ, त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्छ, प्रस्तुत गर्नुपर्छ, यो सबै कामहरू बाँकी छ भने पछाडि अब हप्ता 10 दिनमा संसद नखुलाइकन कुनै पनि हिसाबले सम्भव छैन। संसद खुले पछाडि कंग्रेसले के गर्छ?
म त पहिलोचोटि मान्ने भएर आएको, तर कस्तो रहेछ भने यो मान्नेको यो दलको नीति नियमहरू उल्टो रहेछ। अब मैले पोहोर एकचोटिको 1980 बजेटमा मैले हेरेँ र बजेट भाषण पछाडि बजेट पास गर्नुपर्ने रहेछ। अब त्यो बजेट सिद्धिएपछि ल्याएर चाहिँ अर्थमन्त्रीलाई नै ल्याएर उभ्याएर चाहिँ गर्यो, त्यसपछि गरेर चाहिँ सबै मन्त्रीहरूलाई त्यहाँ ल्याएर बजेटको विषयमा कोहीले मेरो जिल्ला हराएको छ, मेरो बजेट नभए जिल्ला हराएको छ भन्नुभयो, कोहीमा चाहिँ 3 मात्रै चाहिँ जिल्लामा चाहिँ बजेटहरू गएको छ भन्ने कुरा ठुलो व्यापक भयो।
कतिपय ठाउँमा चाहिँ हुँदै नभएका नगरपालिका र वडा थपिएका छन्
तर त्यहाँ के लाग्यो भने मैले सभामुखज्यूलाई पनि मैले अनुरोध गरेका थिएँ, यो उल्टो भयो, उल्टो रहेछ राजनीति भने किन भन्नु, पहिल्यै ल्याएर विकासको मन्त्रीहरूलाई ल्याएर पहिल्यै ल्याएर छलफल गरौँ, 15 दिन गरौँ, 20 दिन गरौँ, बरु 5 घन्टा साटो 10 घन्टा गरौँ, त्यसो गरेपछि यो मेरो जिल्लामा चाहिँ हामी मान्यहरूले चाहिँ 165 क्षेत्र जितेको मान्यले मेरो चाहिँ अरू समानुपातिक 110 मान्यज्यूहरूले चाहिँ मेरो जिल्लामा यो छैन यो छैन यो छैन खबरदार भन्नुपर्ने कुरामा बजेट भाषण सिद्धिएपछि र चाहिँ त्यो बजेट पास गर्न लागि यहाँ चाहिँ मन्त्रीहरूलाई बोलाएर चाहिँ यस्तो उल्टो भएन, नीति नियम उल्टो रहेछ, यहाँको चाहिँ
पद्धति प्रणाली चाहिँ
उल्टो छ।
संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
रौतहट जिल्ला अदालतले अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ। नक्कली शरणार्थी प्रकरणमा टोप बहादुर राय माझी सहित सातजनालाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको छ। छोटो प्रक्रियाबाट कानून बनाएर सहकारी पीड़ितलाई न्याय दिने सरकारले निर्णय गरेको छ। 13 दिनमा आगलागीका 300 भन्दा धेरै घटना भएका छन्। 7 जनाको मृत्यु भएको छ। आगलागी नियन्त्रणमा क्रियाशील हुन सरोकारवालालाई सरकारले निर्देशन दियो। आगो लगाउनेको परिचय नखुल्दा भने कार्यवाही गर्न अप्ठ्यारो भएको नेपाल प्रहरीले बताएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई जीवन झल्काउने जुनी मायाको कथा छोडेर म लील प्रकाश चौहान पनि विदा हुन्छु। अझै केही समय हामीसँगै रहनुहोला।